यो रेडियो नेपाल हो। अब श्रिया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नवलपरासीको दुम्कीबास स्थित विनय खोलाको पुल भाँसिदा अवरूद्ध राजमार्ग वैकल्पिक बाटो निर्माणपछि सञ्चालनमा। धनकुटाको पाख्रीबास गाउँपालिका स्थित जौटारमा सामान बोक्ने गाड़ी दुर्घटना हुँदा दुईजनाको मृत्यु। आगो बाल्दा वा हिटर तथा गिजर लगायतका उपकरण प्रयोग गर्दा सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। चालू आर्थिक वर्षको मंगिर महिनामा उपभोक्ता मुद्रास्फीति 6.05% वृद्धि र अमेरिकाको क्यालिफोर्नियाको लस एन्जल्समा फैलिएको भीषण डडेलोका कारण मृत्यु हुनेको संख्या 11 पुग्यो।
विदेश गए परि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनु होस् हामी सँगै, कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ़ बुटोल खण्डमा पर्ने विनय खोलाको पुल भाँसिदा अवरूद्ध राजमार्ग वैकल्पिक बाटो निर्माणपछि सञ्चालनमा आएको छ। विनय त्रिवेणी गाउँपालिका एकमा पर्ने खोलामा पुल भाँचिएर अवरूद्ध सड़क विनय त्रिवेणी दुईको ज्यामिरेबाट वैकल्पिक बाटो निर्माण गरी सञ्चालनमा ल्याइएको सहायक प्रमुख जिल्लाधिकारी माधव प्रसाद शर्माले जानकारी दिनुभयो। सहायक प्रमुख जिल्लाधिकारी शर्माका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सीजी चोक डाँडा चौर होङसिस गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो। हिजो अपरान्ह विनय पुलमा रहेको पूर्वपट्टिको फलामको भाग भाँचिँदा राजमार्ग अवरूद्ध भएको थियो। धनकुटाको पाख्रीबास नगरपालिका तेनस्थित जौटारमा सामान बोक्ने गाड़ी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। सामान बोकेर हिलेतर्फ आउँदै गरेको गाड़ी दुर्घटना हुँदा चालक पाख्रीबास नगरपालिका 9 उत्तरपानीका 39 वर्षीय शुक्रबहादुर तामाङ र सहचालक लहान नगरपालिका 5 सिराहाका 24 वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको हो। मल्लिकको घटनास्थलमै मृत्यु भएको थियो भने तामाङलाई जिल्ला अस्पताल धनकुटा लग्न साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिनुभयो। हिजो राति करिब 9:15 पाख्रीबास आउँदै गरेको पिकअप गाड़ी सड़कबाट लगभग 150 मिटर तल खसेर दुर्घटना भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगो बाल्दा वा हिटर तथा गिजर लगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गरी जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा त्यस्ता उपकरणको प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा आगो ताप्ने हिटर बाल्ने वा गिजर आदि उपकरणहरू को प्रयोग गर्दा घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएमा कोठामा कार्बन मोनोअक्साइड जम्मा हुने र मोनोअक्साइड एक विषाक्त ग्यास भएकाले सम्पर्कमा लामो समयसम्म रहँदा गम्भीर स्वास्थ्य समस्या हुने हुँदा ज्यान जान समेत सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। मन्त्रालयले हावा ओहोर दोहोर हुने स्थान वा कोठामा मात्र त्यस्ता उपकरण प्रयोग गर्न, सकेसम्म कोइलामा आधारित स्रोतबाट आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज कपड़ा जस्ता छिटो जल्ने सामग्री नजिक नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन समेत अनुरोध गरेको छ। तातोका लागि उपकरणको प्रयोग गर्दा टाउको दुख्ने, रिंगाटाल चल्ने आदि जस्ता लक्षण देखिएमा तुरन्त झ्याल ढोका खुला गरी हावा ओहोर दोहोर गराउन वा खुला ठाउँमा जान पनि अनुरोध गरिएको छ। लक्षणहरू कम नभएमा वा अझै खराब भएमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन वा मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर 1115 सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले आग्रह गरेको छ। हुम्लाको खारपुनाथ नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको छ। सरकारले निशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्य कर्मीले बताएका छन्। गाउँपालिकामा 4 स्वास्थ्य चौकी, 1 सामुदायिक अस्पताल, 1 आधारभूत स्वास्थ्य केन्द्र र 6 आधारभूत स्वास्थ्य इकाई रहेका छन्। ती स्वास्थ्य संस्थामा बिरामी जाने गरेका भए पनि औषधि नहुँदा उपचार बिना फर्कने गरेको राया गाउँका दलसुर परियारले बताउनुभयो। स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा उपचारका लागि बिरामी जिल्ला अस्पताल सिमकोट धाउने गरेका छन्। गाउँपालिकाका स्वास्थ्य संयोजक हरिभक्त शाहीले औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गरेका कारण औषधि अभाव भएको बताउनुभयो। नेपालमा विशेष गरी मंगिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कले देखाएको छ। अहिले तराई र काठमाण्डु उपत्यकामा वायु प्रदूषण उच्च हुँदा मानव स्वास्थ्यमा विभिन्न संक्रमण तथा स्वास्थ्य जटिलता हुन सक्ने भएकाले विशेष ध्यान दिन स्वास्थ्य विज्ञहरूको सुझाव रहेको छ। संवाददाता बालिका मादेनको यो रिपोर्ट।
वायुमा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पुर्याउने वस्तुहरू तोकिएको सीमाभन्दा बढ़ी मात्रामा मिसिँदा वायु प्रदूषित हुन्छ। प्रदूषण न्यूनीकरण तथा नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले प्लास्टिक तथा कृषिजन्य वस्तु नचलाउन, सवारी साधनको नियमित मरमत सम्भार गर्न, स्वच्छ ऊर्जाको प्रयोग गर्न र सड़क तथा निर्माण कार्यहरूबाट निस्कने धूलो धुवा नियन्त्रण गर्न अपील गर्दै आएको छ। वातावरण विभागले उद्योग तथा कल कारखाना, यातायातका सवारी साधन, निर्माण क्षेत्रबाट निस्कने फोहोर मैला, धूलो धुवाको अनुगमन गर्ने र सुधार गर्न र कार्यवाहीका लागि सम्बन्धित निकायमा सिफारिश समेत गर्ने जस्ता कार्य गरिरहेको विभागका उपसचिव दीपक गेवालीले जानकारी दिनुभयो। देशका विभिन्न स्थानका वायु गुणस्तरको मापन गर्दै आएको विभागले वायु गुणस्तरको मापदण्ड अनुसार काम भए नभएको बारे नियमित अनुगमन गरे पनि मापदण्ड विपरीत कार्य गर्नेलाई तत्काल कार्यवाही गर्ने अधिकार भने विभागसँग छैन, जसले कार्यवाहीको पाटो प्रभावकारी हुन नसकेको उपसचिव गेवालीको भनाइ छ।
उहाँहरूलाई यो मापदण्डहरू, यो कानूनहरूलाई पालना गर्नुपर्छ भनेर उहाँहरूलाई निर्देशन दिने कामहरू हामीले गर्छौँ र हामीलाई प्राथमिक संरक्षण केन्द्रद्वारा क्षेत्रले दिएको अधिकार पनि एक हो। उहाँहरूले पालना गर्नु भएन, हामीले पटक पटक निर्देशन दिँदाखेरि पनि पालना भएन भने, यदि अनुगमन गर्ने निकाय हामी हो भने कार्यवाही गर्ने अधिकार पनि हामीमा भयो भने त्यो कानूनलाई कार्यान्वयन गर्न, प्रभावकारी कार्यान्वयन गर्न सजिलो हुन्छ भन्ने चाहिँ हामीलाई पनि लागेको छ।
वायु गुणस्तर सूचकाङ्क 0-50 हुँदा राम्रो, 100-150 सूचकाङ्क स्वास्थ्यका लागि अस्वास्थ्यकर र 150 सूचकाङ्क भन्दा बढी सूचकाङ्क वायु भए उच्च हानिकारक मानिन्छ। काठमाडौँ उपत्यका र तराईका ठूला शहरहरूको वायु गुणस्तर 150-200 बढी मापन गर्ने गरिएको छ, जुन स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिन्छ। प्रदूषणले विशेष गरी बालबालिका, वृद्ध वृद्धा, श्वास प्रश्वासका बिरामी, मुटुका बिरामी, गर्भवती महिलाहरूलाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन स्वास्थ्य कर्मीहरूको सुझाव छ। शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डाक्टर शेरबहादुर पुन,
कुन समयमा सबैभन्दा बढी वायु प्रदूषण हुन्छ भन्ने कुराको अलिकति जानकारी लिएर यो वाकिङ गर्ने जो हुनुहुन्छ, मर्निङ होला अथवा इभिनिङ वाक गर्नेहरू होला, उहाँहरूले चाहिँ त्यो विशेष ध्यान दिएर हिँड्दाखेरि अझ राम्रो हुन्छ भने, जुन संक्रमणको कुराहरू मैले गरेँ यो चाहिँ अब जाडो महिनामा देखिने र यी संक्रमणहरू चाहिँ विशेष गरेर पहिलो त व्यक्तिगत सरसफाइ नै कुरा आउँछ, त्यो सँगसँगै चाहिँ अब कुनै सार्वजनिक स्थल जानै पर्ने अवस्था रहेछ भने पनि मास्क लगाएर त्यस्तो ठाउँबाट फर्किँदाखेरि चाहिँ राम्रोसँग चाहिँ हात साबुन पानीले धोयो भने चाहिँ हामी समस्याहरूबाट चाहिँ मुक्त हुन सक्छौँ।
वायु प्रदूषणका कारण प्रत्येक वर्ष विश्वव्यापी रूपमा करिब 70 लाख मानिसको अकालमा ज्यान जाने गरेको छ भने नेपालमा प्रत्येक वर्ष करिब 40,000 मानिसले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
चालू आर्थिक वर्ष 2081-82 मंगिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति 14 महिना यताकै उच्च पुगेको छ। 2081 मंगिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 6.05% रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्ष 2080-81 मंगिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 4.95% रहेको थियो। 2080-81 7.50% रहेको मुद्रास्फीति त्यस यता लगातार 6% भन्दा तल रहेको थियो। चालू आर्थिक वर्षको मंगिरमा भने 6% नागेको नेपाल राष्ट्र बैंकले जनाएको छ। चालू आर्थिक वर्षको मंगिरसम्ममा 6,40,000,000,000 रूपियाँ बराबर रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा 4.4% मात्र बढ़ी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र निर्माताका रूपमा परिचित तत्कालीन राजा पृथ्वीनारायण शाहको 303 जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्वत 1779 पुष 27 गते गोर्खामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विक्रम सम्वत 1779 चैत 25 गते पृथ्वीनारायण शाह राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो। सबै जात जाति भाषा भाषीको सहयोग लिएर नेपाल एकीकरणको शुरूआत गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरिँदैछ। यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोका अघि रहेको शाहको शालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ। प्रत्येक वर्ष पुष 27 गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो अपरान्ह शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवनमा भएको भेटमा उहाँहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यस अवसरमा कानून न्याय तथा संसदीय मामला मन्त्री अजय कुमार चौरसिया, मुख्य सचिव एक नारायण अर्याल लगायत वरिष्ठ सरकारी अधिकारी सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैं प्राथमिकतामा रहने बताउनु भएको छ। नेपाल हस्तकला महासंघको 44 वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हस्तकला क्षेत्रले मुलुकमा रोजगारी उत्पादन उद्यमशीलता आत्मविश्वास र निर्यात बढ़ाउने भएकाले त्यसका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूहरूले सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो। प्रचण्ड साक्यले सरकारले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने सम्बन्धी निर्देशिका जारी गरेकामा स्वागत गर्नुहुँदै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुभयो। हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा 11 लाख रोजगारी सृजना गरेको छ भने यसले करिब 11 अर्ब बराबरका सामान निकासी गरेको जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम र भावी योजनाबारे हिजो जानकारी लिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा खानेपानी मन्त्री प्रदीप यादव र सचिव प्रमिला देवी बज्राचार्यले मन्त्रालयको हालको अवस्था, प्रगति, कार्यान्वयनमा देखिएका चुनौती र भावी योजनाको विषयमा जानकारी गराउनु भएको थियो। यस्तै छलफलमा मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन अवस्था, हालका प्रगति र आयोजना कार्यान्वयन निर्देशनालय मार्फत भइरहेका अन्य परियोजनाको प्रगतिबारे जानकारी गराइएको थियो। सो क्रममा प्रधानमन्त्री ओलीले जनताले शुद्ध, सुलभ र सहज रूपमा खानेपानी पाउने वातावरण निर्माणमा लाग्न तथा सम्बन्धित मन्त्रालय र निकायसँग आवश्यक समन्वय गरी कामलाई गति दिन निर्देशन दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपालले विश्वलाई सन्देश दिनुपर्नेमा जोड़ दिनुभएको छ। वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित कार्यक्रममा सभापति देउवाले डिजेल पेट्रोलको प्रयोग घटाउनु पर्ने र विद्युतीय सवारी साधन प्रयोगलाई बढ़ाउनु पर्ने बताउनुभयो। सभापति देउवाले देशमा 60% वन जंगल बचाउन सकेमा मात्रै ठूलो मद्दत पुग्ने बताउनुभयो। कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको समस्या सृजना गर्नमा हाम्रो योगदान नगर्ने भए पनि जलवायु संकट समाधान गर्नमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। प्रतिपक्षी तीन राजनैतिक दलका अध्यक्षहरूको हिजो नेकपा माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच मुलुकको समसामयिक राजनीति, विपक्षी दलहरूबीचको एकता, संविधान संशोधन गर्ने प्रतिबद्धताका साथ गठन भएको वर्तमान सरकारका गतिविधि लगायत का विषयमा छलफल भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। संवैधानिक आयोगको गठनको उद्देश्य पूरा नहुँदासम्म आयोगलाई निरन्तरता दिनुपर्ने संवैधानिक आयोगका अध्यक्षहरूले जोड़ दिनुभएको छ। संघीयता सबलीकरण तथा सरकार समितिको हिजोको बैठकमा संविधान प्रारम्भ भएको 10 वर्षपछि आयोगहरूको पुनरावलोकन गर्ने भन्ने संवैधानिक व्यवस्थामा आयोगको धारणा लिने क्रममा आयोगका अध्यक्षहरूले लक्षित समुदायको उद्देश्य र चाहना पूरा नहुँदासम्म आयोग खारेज गर्न नहुने बताउनुभयो। संवैधानिक 7 आयोगका अध्यक्षहरूले स्रोत साधन र आर्थिक अभावका कारण आयोगहरूलाई काम गर्न कठिन भइरहेको, आयोगका सिफारिश र सुझावहरू कार्यान्वयनमा सरकारले ध्यान नदिएको र संघीय संसद र प्रदेश संसदले समेत आयोगका प्रतिवेदन र उठाएका विषयहरूमाथि छलफल बहस नगरेको बताउनुभयो। राज्य व्यवस्था तथा सुशासन समितिले हिजो संघीय निजामती सेवाको गठन सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे निजामती कर्मचारी गठनका प्रतिनिधिहरूसँग छलफल गरेको छ। संगठनका प्रतिनिधिहरूसँग भएको छलफलमा कर्मचारी संगठनका प्रतिनिधिहरूले ट्रेड युनियन सम्बन्धी अधिकार कर्मचारीहरूको संवैधानिक अधिकार भएकाले मौजूदा कानूनमा भए सरहको अधिकार नयाँ विधेयकमा समेत हुनुपर्ने माग राख्नुभयो। यस्तै कर्मचारी संगठनका प्रतिनिधिहरूले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव स्थानीय तह वा प्रदेश सेवाका कर्मचारीहरू नै रहने व्यवस्था हुनुपर्ने र सम्बन्धित प्रदेश र स्थानीय तहको सहमतिका आधार कम्तीमा एक पटक अन्तर स्थानीय तह र अन्तर प्रदेश सरूवा हुन पाउने व्यवस्था विधेयकले गर्नुपर्ने माग राख्नुभयो। यसै गरी बैठकमा निजामती कर्मचारी संगठनका प्रतिनिधिहरूले तल्लो तहका कर्मचारीहरूको वृत्ति विकासमा असर पर्ने गरी कुनै पनि नयाँ व्यवस्था गर्न नहुने, निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूहका कर्मचारीहरूले पाउने सेवा सुविधामा एकरूपता कायम गर्नुपर्ने, सेवा प्रवेशको उमेरहद मौजूदा कानूनमा भएको व्यवस्था अनुरूप 35 वर्ष र 40 वर्ष नै कायम राख्न उपयुक्त हुने सुझाव दिनुभयो। राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले त्रिभुवन विश्वविद्यालय सम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड़ दिनुभएको छ। त्रिभुवन विश्वविद्यालय ऐन 2049 सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा समितिमा हिजो भएको छलफलमा उहाँहरूले विश्वविद्यालयको व्यवस्थापकीय पक्षलाई सबल बनाउन नयाँ ऐन आवश्यक भएको बताउनुभयो। सांसदहरूले वैवाहिक स्थितिका आधारमा महिलाको समावेशी समूह परिवर्तन गरेर प्रतिनिधित्व गर्नु उचित नहुने धारणा व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक न्याय समितिको हिजोको बैठकमा समिति सदस्यहरूले महिलाको विवाहपछिको थरका आधारमा समानुपातिक प्रतिनिधित्व गर्दा न्यायसंगत नहुनेमा जोड़ दिनुभयो। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिको बैठकमा विश्वविद्यालयका अधिकार क्षेत्र स्वायत्त र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति भएको छ। समितिको हिजोको बैठकमा नेपाल कानून व्यवसाय परिषद दोस्रो संशोधन विधेयक 2081 दफावार छलफलका क्रममा यस्तो सहमति भएको हो। संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन 900 मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको काम झण्डै 80% सकिएपछि करिब 400 परिवारले छूट जमीनको मुआवजा पाउने भएका छन्। सर्वोच्च अदालतले यही पुष 11 गते एक महिनाभित्र भुक्तानी दिन परमादेश जारी गरेपछि मुआवजा पाउने भएका हुन्। सर्वोच्चको परमादेशपछि गृह मन्त्रालयलाई पत्र पठाएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताउनुभयो। सरकारले सशस्त्र प्रहरी बल नेपालका 4 नायब प्रहरी महानिरीक्षकको पदावधि 1 वर्ष थप गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको यही पुष 23 गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू कमल गिरी, गणेश बहादुर ठाडा मगर, कुल बहादुर नेमवाङ र शम्भु सुवेदीको 1 वर्ष पदावधि थप गर्ने निर्णय गरेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृत बहादुर राईलाई बढ़ुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने निर्णय पनि भएको संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले शहरी विकास मन्त्रालयका सहसचिव विष्णु प्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय गरेको छ। सूचना तथा प्रसारण विभागले पत्रकारितामा अध्ययनरत 11 विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। विभागका महानिर्देशक प्रदीप परियारका अनुसार छात्रवृत्ति स्वरूप जनही 25,000 रूपियाँ प्रदान गरिएको छ। गत वर्ष रोकिएको छात्रवृत्तिलाई पुनः निरन्तरता दिएको महानिर्देशक परियारले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको क्यालिफोर्नियाको लस एन्जल्समा फैलिएको भीषण डढेलोका कारण मृत्यु हुनेको संख्या 11 पुगेको छ। लस एन्जल्स काउन्टीका शेरिफ रोबर्ट लुनाले तीव्र हावाका कारण प्रभावित क्षेत्रमा पुग्न नसकिएको र आगलागी अझै फैलन सक्ने भन्नुहुँदै मृतकको संख्या बढ़न सक्ने बताउनुभयो। वहाँले रातको समयमा कर्फ्यू लगाउने योजना रहेको र राज्यको नेशनल गार्डले प्रभावित क्षेत्रमा गस्ती गरिरहेको बताउनुभयो। आगो निभाउनका लागि प्रयास जारी राखे पनि तीव्र हावाका कारण नयाँ डढेलोहरू निस्कने क्रम जारी रहेको समाचारमा जनाइएको छ। युक्रेनमा जारी युद्धका बीच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमाथि उडान भर्नु नागरिक उडानका लागि उच्च जोखिम रहेको देखिएको युरोपेली संघको उडान सुरक्षा निकाय ईएएसएले जनाएको छ। ईएएसएले एक सुरक्षा बुलेटिन जारी गर्दै द्वन्दले सम्भावित नागरिक सैन्य समन्वयको कमी र गलत पहिचानको सम्भावनाका कारण रूसी संघको हवाई क्षेत्रमा नागरिक विमानहरू अनाहकमा निशाना हुने खतरा उत्पन्न गरेको बताएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारको सदाशयतालाई कमजोर नठान्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभएको छ। नेपाल निर्माण उद्योग परिषदको प्रतिनिधिसँगको भेटमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सृजित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म 22 अर्ब भन्दा बढ़ी रूपियाँ भुक्तानी गरिसकिएको जानकारी दिनुभयो। अर्थमन्त्री पौडेलले भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायहरूले सरकारलाई बुझाउनु पर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई पनि भूल्न नहुनेमा जोड़ दिनुभयो। भेटमा अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्री कृष्ण नेपालले संघीय सरकारको दायित्व अन्तर्गत निर्माण व्यवसायहरूलाई कुल 28,89 करोड़ रूपियाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा अब करिब 6 अर्ब मात्र भुक्तानी हुन बाँकी रहेको जानकारी दिनुभयो। नेपाल निर्माण उद्योग परिसंघका पदाधिकारीहरूले सरकारले हालसम्म बिल पेश गरी दावी गरेको भुक्तानी रकमको 80% भन्दा बढ़ी भुक्तानी प्राप्त गरिसकेको बताउँदै करको बाँकी भुक्तानीका लागि पनि वातावरण बनाइदिन उप प्रधानमन्त्री एवं अर्थमन्त्रीलाई आग्रह गर्नुभएको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
गृहमन्त्री रमेश लेखकले समाज लागू औषध सेवन आत्महत्या र सड़क दुर्घटना न्यूनीकरणका लागि सबै मिलेर अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन एनप्याप्सन कञ्चनपुरले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै उहाँले समाजमा लागू औषध आत्महत्या र सड़क दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएकाले त्यस विरूद्ध सामूहिक अभियान सञ्चालन गरिनुपर्ने बताउनु भएको हो। मन्त्री लेखकले पछिल्लो समय लागू औषधबाट विशेष गरी किशोर किशोरी प्रभावित भइरहेकाले विद्यालय स्तरबाटै अभियान सञ्चालन गरी खेलकुदमा जोड़ दिनुपर्ने बताउनुभयो। आईसीसी U19 महिला विश्वकप क्रिकेट खेल्न नेपाली टीम शनिबार मलेसिया जाने भएको छ। मलेसिया जाने नेपाली टीमलाई शुक्रबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राजधानीमा आयोजित एक कार्यक्रममा विदाई गर्नुभयो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.7 डिग्री सेल्सियस। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 17-19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:27 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नवलपरासीको दुम्कीबास स्थित विनय खोलाको पुल भाँसिदा अवरूद्ध राजमार्ग वैकल्पिक बाटो निर्माणपछि सञ्चालनमा। धनकुटाको पाखरीबास गाउँपालिका स्थित जौटारमा सामान बोक्ने गाड़ी दुर्घटना हुँदा दुईजनाको मृत्यु। आगो बाल्दा वा हिटर तथा गिजर लगायतका उपकरण प्रयोग गर्दा सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। चालू आर्थिक वर्षको मंगिर महिनामा उपभोक्ता मुद्रास्फीति 6.05% वृद्धि र अमेरिकाको क्यालिफोर्नियाको लस एन्जल्समा फैलिएको डढेलोका कारण मृत्यु हुनेको संख्या 11 पुग्यो। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।